نمبر دو رجوع الی اللہ، نمبر تین اللہ سے اپنے تعلق کی نگہداشت، نمبر چار اللہ کو دیکھے بغیر اور اس کی رحیمی پر یقین رکھنے کے باوجود اس سے ڈرنا، اور نمبر پانچ قلب منیب لیے ہوئے اللہ کے پہاں پہنچنا، یعنی مرتے دم تک انابت کی روش پر قائم رہنا۔ بسم اللہ الرحمن الرحیم۔ البتہ متقی لوگ اس روز باغوں اور چشموں میں ہوں گے، جو کچھ ان کا رب انہیں دے گا اسے خوشی خوشی لے رہے ہوں گے۔ وہ اس دن کے آنے سے پہلے نیکوکار تھے، راتوں کو کم ہی سوتے تھے، پھر وہی رات کے پچھلے پہروں میں معافی مانگتے تھے، اور ان کے مالوں میں حق تھا سائل اور محروم کے لیے۔ سورہ زاریات آیت 15-19۔ تشریح: یہ تین صفات ہیں جن کی بنا پر اللہ تعالیٰ ان کو متقی اور محسن قرار دیتا ہے اور فرماتا ہے کہ انہی صفات نے ان کو جنت کا مستحق بنایا ہے۔ ایک یہ کہ آخرت پر ایمان لا کر انہوں نے ہر اس روش سے پرہیز کیا جسے اللہ اور اس کے رسول نے اخروی زندگی کے لیے تباہ کن بتایا تھا۔ دوسرے یہ کہ انہوں نے اللہ کی بندگی کا حق اپنی جان لڑا کر ادا کیا اور اس پہ فخر کرنے کے بجائے استغفار ہی کرتے رہے۔ نمبر تین تیسرے یہ کہ انہوں نے اللہ کے بندوں کی خدمت ان پر احسان سمجھ کر نہیں بلکہ اپنا فرض اور ان کا حق سمجھ کر کی۔ بسم اللہ الرحمن الرحیم۔ متقی لوگ وہاں باغوں میں اور نعمتوں میں ہوں گے، لطف لے رہے ہوں گے ان چیزوں سے جو ان کا رب انہیں دے گا، اور ان کا رب انہیں دوزخ کے عذاب سے بچا لے گا۔ ان سے کہا جائے گا کہ کھاؤ اور پیو مزے سے اپنے ان اعمال کے سلے میں جو تم کرتے رہے ہو۔ وہ آمنے سامنے بچھے ہوئے تختوں پر تکیے لگائے بیٹھے ہوں گے، اور ہم خوبصورت آنکھوں والی حوریں ان سے بہا دیں گے۔ جو لوگ ایمان لائے ہیں ان کی اولاد بھی کسی درجے ایمان میں ان کے نقش قدم پر چلی ہے، ان کی اس اولاد کو بھی ہم جنت میں ان کے ساتھ ملا دیں گے، اور ان کے عمل میں کوئی گھاٹا ان کو نہ دیں گے۔ ہر شخص اپنے کسب کے عوض رہن ہے، ہم ان کو ہر طرح کے پھل اور گوشت جس چیز کو بھی ان کا جی چاہے گا خوب دیے چلے جائیں گے۔ وہاں وہ ایک دوسرے سے جام شراب لپک لپک کر لے رہے ہوں گے، جس میں نہ یا وہ گوئی ہوگی نہ بدکاری، اور ان کی خدمت میں وہ لڑکے دوڑتے پھر رہے ہوں گے جو انہی کے لیے مخصوص ہوں گے، ایسے خوبصورت جیسے چھپا کر رکھے ہوئے موتی۔ یہ لوگ آپس میں ایک دوسرے سے دنیا میں گزرے ہوئے حالات پوچھیں گے، یہ کہیں گے کہ ہم پہلے اپنے گھر والوں میں ڈرتے ہوئے زندگی بسر کرتے تھے، آخر کار اللہ نے ہم پر فضل فرمایا اور ہمیں جھلسا دینے والی ہوا کے عذاب سے بچا لیا۔ ہم پچھلی زندگی میں اسی سے دعائیں مانگتے تھے، وہ واقعی بڑا ہی محسن اور رحیم ہے۔ سورہ الطور آیت 17-28۔ تشریح: کسی شخص کے داخل جنت ہونے کا ذکر کر دینے کے بعد پھر دوزخ سے اس کے بچائے جانے کا ذکر کرنے کی بظاہر کوئی حاجت نہیں رہتی، مگر قرآن مجید میں متعدد مقامات پر یہ دونوں باتیں الگ الگ اس لیے بیان کی گئی ہیں کہ آدمی کا دوزخ سے بچ جانا بجائے خود ایک بہت بڑی نعمت ہے، اور یہ ارشاد کہ اللہ نے ان کو عذاب دوزخ سے بچا لیا دراصل اشارہ ہے اس حقیقت کی طرف کہ آدمی کا دوزخ سے بچ جانا اللہ کے فضل و کرم ہی سے ممکن ہے، ورنہ بشری کمزوریاں ہر شخص کے عمل میں ایسی ایسی خامیاں پیدا کر دیتی ہیں کہ اگر اللہ اپنی مفیاضی سے ان کو نظر انداز نہ فرمائے اور سخت محاسبے پر اتر آئے تو کوئی بھی گرفت سے نہیں چھوٹ سکتا۔ اسی لیے جنت میں داخل ہونا अल्लाह की जितनी बड़ी नेमत है उससे कुछ कम नेमत ये नहीं है कि आदमी दोजख से बचा लिया जाए। यहाँ रहन का इस्तेआरा बहुत माने खेज है। एक शख्स अगर किसी से कुछ कर्ज ले और कर्ज देने वाला अपने हक की अदायगी के लिए जमानत के तौर पर इसकी कोई चीज अपने पास रहन रख ले, तो जब तक वो कर्ज अदा ना कर दे उस वक्त तक फिक्र रहन नहीं हो सकता। और अगर मुद्दत मुकर्रर गुजर जाने पर भी वो फिक्र रहन ना कराए तो शय मरहूना जब्त हो जाती है। इंसान और खुदा के दरमियान मामले की नौयत को यहाँ इस सूरत मामले से तशबीह दी गई है। खुदा ने इंसान को जो सरो सामान, जो ताकतें, जो सलाहियतें और जो इख्तियारात दुनिया में अता किए हैं वो गोया एक कर्ज है जो मालिक ने अपने बंदे को दिया है, और इस कर्ज की जमानत के तौर पर बंदे का नफ्स खुदा के पास रहन है। बंदा इन सरो सामान, इन कुव्वतों और इख्तियारात को सही तरीके से इस्तेमाल करके अगर वो नेकियां कमाए जिनसे ये कर्ज अदा हो सकता हो तो वो शय मरहूना यानी अपने नफ्स को छुड़ा लेगा, वरना उसे जब्त कर लिया जाएगा। पिछली आयात के मान बाद ये बात इसलिए इरशाद फरमाई गई है कि मोमिनीन सालेहीन खा बजाए खुद कितने ही बड़े मर्तबे के लोग हों, इनकी औलाद का फिक्र रहन इसके बगैर नहीं हो सकता कि वो खुद अपने कसब से अपने नफ्स को छुड़ाए। बाप दादा की कमाई औलाद को नहीं छुड़ा सकती। अलबत्ता अगर औलाद किसी दर्जे के भी ईमान और इत्तेबाए सालेहीन छुड़ा किसी दर्जे के भी ईमान और इत्तेबा सालेहीन छुड़ा ले जाए तो फिर ये अल्लाह का फजल और उसका करम है कि जन्नत में वो उसको नीचे के मर्तबों से उठाकर ऊंचे मरातिब में बाप दादा के साथ ले जाकर मिला दे। बाप दादा की नेकियों का ये फायदा तो औलाद को मिल सकता है, लेकिन अगर वो अपने कसब से अपने आप को दोजख का मुस्तहक बना ले तो ये किसी तरह मुमकिन नहीं है कि बाप दादा की खातिर उसे जन्नत में पहुंचा दिया जाए। इसके साथ ये बात भी इसी आयत से निकलती है कि कम दर्जे की नेक औलाद का बड़े दर्जे के नेक आबा से ले जाकर मिला दिया जाना दरअसल उस औलाद के कसब का नतीजा नहीं है बल्कि उन आबा के कसब का नतीजा है। वो अपने अमल से इस फजल के मुस्तहक होंगे कि इनके दिल खुश करने के लिए इनकी औलाद को इनसे ला मिलाया जाए। इस वजह से अल्लाह उनके दर्जे घटाकर उन्हें औलाद के पास नहीं ले जाएगा बल्कि औलाद के दर्जे बढ़ाकर उनके पास ले जाएगा ताकि उन पर खुदा की नेमतों के अतमाम में ये कसर बाकी ना रह जाए कि अपनी औलाद से दूरी इनके लिए बायस अज़ियत हो। इस आयत में अहले जन्नत को मुतलकन हर किस्म का गोश्त दिए जाने का जिक्र है, और सूरह वाकया आयत 21 में फरमाया गया है कि परिंदों के गोश्त से इनकी तवाजो की जाएगी। इस गोश्त की नौयत भी शायद उसी तरह की हो जिस तरह कुदरत से दूध शहद वगैरह तैयार किया जाएगा। हो सकता है कि किसी जानवर को ज़बह किए बगैर कुदरती तौर पर गोश्त तैयार हो जाए और अहले जन्नत को पेश किया जाए।